जी बिस्मिल्ला करें।
जी सर, ये शहू का नाशहू से जहाँ तक बनना चल रही थी, तो वहाँ पे जहाँ मुस्तकी जहाँ पे बात हुई, वहाँ पे उसने वो ये शाह समय आपने इसमें लिखा है मकसूब ग्रामीण जाना शौक वो आदत है जो तलाश में सर करता रहती है, इसलिए नहीं कि उसे कोई मौका मिलेगा बल्कि सिर्फ इसलिए कि तबीयत का तकाजा पूरा करे। तो सर यहाँ शौक जो है वो आदत उन्होंने कहा, तो यहाँ जहन आदत से गया कि आदत को जो है वो किस जहन में संबोधित करते हैं। फिर उसने कलम पहले ही पैराग्राफ है जहाँ से इब्तदा हुई कि नौ इंसानी में जिंदगी की सरगर्मियों के पेश नजर जबान की मुख्तलिफ सांस होती है, मसलन सांस अले पे पेशे वगैरह वगैरह, यहाँ जेर बहस वो सांस से जो कदम कदम चलाकर इरफान की मंजिल तक पहुँचाती है। तो सर ये जो तबाह जो थी वो छपी हुई सीना सर तबीयत से सीना तबाह।
जी हाँ, मतलब है मैंने आपको उसकी वजाहत ये की थी, हर बंदे की एक तबीयत है, एक मिजाज होता है।
तबीयत ठीक है,
तबीयत में तकाजों का मरकूज होना,
सही हो गया सर।
साथ में मकसद, इसे उस्ताद तबा कहते हैं। एक बंदा अपने तकाजों को कैसे पूरा करना चाहता है, ये उस्ताद तबा हो गई। अब शौक जो है वो असल में इस लगन का नाम है कि वो बंदा अपने मकासद को अचीव करने के लिए कितने तकाजों की तकमील करता और कितनों को इग्नोर करके आगे गुजरता। यानी बात वाजे हो रही है कि जौक जो है उसका आपने जो तस्करा फरमाया, देखे ना उसमें साफ लिखा है कि जौक जिंदगी की बिना है, लाइफ स्ट्रीम है, लाइफ स्ट्रीम। और कहा कि यही जौक इंसान में चलता, उसे मतलब चलाता फिराता, या इंसान इसी जौक की बिना पे चलता फिरता। अब जौक नहीं है, एक बंदा घर में बैठा है, उसे टेस्ट ही नहीं है कि कहीं घूमने जाए, वो अनसोशल हो गया ना। तो ये अनसोशल होना उसका शौक है। दूसरा बंदा बड़ा मिलनसार है, वो बाहर जाता है, इधर से मिलता है, उससे मिलता है, लोगों से गपशप लगाता है, दूसरे बंदे को बेजारी होती है। ये दोनों के शौक का फर्क उनको डिफरेंट बंदे बना रहे। अब एक बंदे को खाने पीने का शौक है, वो होटलिंग भी करता है, दोस्तों की पार्टियां भी जाता है, ज्वाइन करता है, खुद भी पार्टियां थ्रो करता है, ठीक है, यानी पार्टियां देता भी और एंजॉय करता है। दूसरा बंदा इसके बरक्स है, कहता है ये इसराफ है, क्या फजूल खर्ची है रहने दो। ये सब क्या, ये मुख्तलिफ शौक के मुख्तलिफ इस्तेमालात है। यहाँ से तबाह बनती है, तबीयतें बनती हैं। ये तबीयत जो है इसे तबाह कहते हैं, यानी छपाई हो गई।
जी सर, जी सर, जी जी,
ठीक हो गया,
सही हो गया सर।
वो जो नुक्ता था वो वाजे हो गया।
जी जी सर, हो रहा है, हो रहा है। एक चीज और जहन पे आ रही थी कि जहाँ फिक्र की जहाँ बात हुई थी ना कि वो आदतन जो है किसी भी चीज को अपने साथ डायरेक्टली नहीं वो करते थे, तो पूरा जुमला ऐसे वाजे नहीं कर पा रही हूँ। तो वहाँ जो था वो ये तर्ज फिक्र से भी वो हो गया ना सर, कनेक्ट हो गया ना।
जी बिल्कुल बिल्कुल, देखे तर्ज फिक्र की प्रैक्टिस इस हद तक हो जाए कि एक बंदे को आदतन एहसास हो, यानी किसी चीज की इतनी मश्क करना कि उसकी आदत बन जाए। जैसे हम मुसलमानों में अस्सलाम वालेकुम कहना आदत है।
हाँ जी जी सर।
एक दफा मैं किसी दूसरे मुल्क गया हुआ था, ठीक है, तो मुझे एक दोस्त ने बताया कि वो फलां सड़क पे फलां एक सिख है, उसकी दुकान पे जाओगे तो वहाँ मतलब है कि अपना सूट सिलवा लेना उससे ना। میرا نام لے لینا وغیرہ وغیرہ. تو میں وہ اس کی دکان پہ داخل ہوا, وہ انگریزی بول بول کے بیزار ہوا ہوا تھا, منہ تھکا ہوا تھا. وہ جو ہی میں نے سردار جی کو دیکھا تو مجھے ایک اپنائیت کا احساس ہوا, دوسرے یہ کہ میں سے پنجابی میں بات کر سکوں گا. وہ یہ احساس ایسا کہ میں دکان میں داخل ہوتے ہی زور سے بولا السلام علیکم. وہاں سارے ہی کھڑے لوگوں نے مجھے گھور کے دیکھا پلٹ کے, یہ کون آ گیا بدتمیز آدمی. اور کریں اب یہ کیا ہے, ہماری عادت ہے. اسی طرح اگر ہم ایک چیز کی پریکٹس کریں اور ہر وقت یہ سوچیں کہ جو بھی کام کرنے لگے کہ یہ تو میں اللہ کے واسطے کر رہا ہوں, اللہ کروا رہا اس لیے کر رہا ہوں, تو کیا ہوگا, آپ کیئر آف اللہ سوچنے کی عادت میں مبتلا ہو جائیں گے. اب غور کریں کیا کتنا آسان ہو گیا, اس مثال کو سن کر آپ کو سمجھ آ گیا کہ عادت کیا چیز ہے. وہ موقع محل بھی نہیں دیکھتا. یعنی وہ میں اس دن سلام کر کے اتنا خجل ہوا, اتنا وہ دیکھیں آج تک مجھے یاد ہے کہ کتنی خجالت مجھے فیل ہوئی, کیونکہ وہاں نارملی ہیلو کہنا ہوتا ہے. ٹھیک ہے, اگر سردار جی تھے تو مجھے ست سری اکال کہنا چاہیے تھا, بٹ وہ میں اتنا اوور ویلم ہو گیا کہ اس نے میرے منہ سے بے اختیار السلام علیکم نکل گیا, حالانکہ وہاں تو کوئی مسلمان نہیں تھا. تو یہ جو عادت ہوتی ہے, یہ اب دیکھیں طبیعت نے اپنی خوشی کی خاطر اپنی عادت پہ عمل کیا. موقع محل نہیں دیکھا نا, جو کہ میں مطلب ہے وہاں کافی عرصہ جتنا بھی وہ رہا میری عادت تھی کہ یعنی کہ میں کوشش کرتا تھا کہ ہر ایک کو ہیلو کہہ کے بات کروں, السلام علیکم نہ بولوں, کیونکہ سارے وہ ظاہر ہے کہ دوسرے مذہب کے لوگ ہوتے ہیں. تو اسی طرح جب ہمیں عادت پڑ جائے, آپ پانی کے گلاس کی طرف ہاتھ بڑھائیں لیکن سوچیں کہ یار یہ گلاس میں اللہ کی وجہ سے پی رہا ہوں, اللہ نے نظام بنایا ہے, اللہ نے مجھے پیاس لگائی ہے, اللہ نے پانی بنایا ہے, لہٰذا میں اسے پینے پہ مجبور ہوں, میرے اندر تقاضا اللہ نے رکھا ہے. کیا ہوا, اب جب آپ کا ہاتھ پانی کی طرف بڑھے اور آپ کے اندر یہ خیالات کی لہریں دور کریں تو آپ کے منہ سے نکلے گا شکر الحمدللہ. یعنی سوچ کو اب کھانا کھانے لگے, کھانے کی طرف ہاتھ بڑھاتے ہوئے ذہن میں آیا کہ بھی اللہ کھلا رہے ہیں. اور کریں کپڑے بدل رہے ہیں, کپڑے پہنتے ہوئے آپ شکر کرتے ہیں کہ یا اللہ تیرا شکر ہے تو نے تن ڈھانپنے کو اتنی اچھی پوشاک دی. کیا ہوا, کسی بھی چیز کی طرف متوجہ ہونے سے پیشتر متوجہ ہونے سے پیشتر ان کو یہ احساس عادتن ہوتا تھا.
بالکل جی.
یعنی وہ انوالنٹری تھاٹ بن جاتا ہے. اب فرق سمجھ لیں, ہم منہ سے اللہ اللہ تو بہت کرتے ہیں, اللہ کا شکر ہے اللہ نے کرم کیا اللہ نے یہ کیا, لیکن اس کے پیچھے وہ احساس ایبسنٹ ہے. یہاں پہ بات ہو رہی ہے احساس کی. رسمن اللہ اللہ کرنا ایک بات ہے, بہت اچھی بات ہے, لیکن کسی کو ڈیولپ کر کے ذرا ان کو یہ احساس عادتن ہوتا ہے. غور کریں لفظ احساس.
بالکل
اب کلیئر ہو گئی بات.
بالکل
یعنی عادتن کیا ہوتا ہے, السلام علیکم کہنا یہ عادت ہے نہیں, اسے محسوس کرنے کی عادت ڈالنی ہے.
جی تھینک یو سو مچ سر
مائی پلیزر
السلام علیکم سر
جی وعلیکم السلام بخیر راہ
سر مجھے پرسوں نہیں آتی
مطلب ہے خوش آمدید جی
جی سر سر میرا کوشچن ہے کہ سر ہمارے یہاں پہ جتنے بھی رشتے ہیں ہم ان کو پورا تو کرتے ہیں بٹ ہم کبھی کبھار اس کے اندر بہت زیادہ اوور ڈوئنگ کر جاتے ہیں اور فار دا کیئر آف اللہ بھی کرتے ہیں تو ہم لوگ اوور ڈوئنگ کر دیتے تو سر اس کے اندر بیلنس کیسے ہم ایک منٹ
قرآن نے کہا بیلنس رکھو تو اس کا کیا مطلب ہوا بیلنس آپ ہی نے رکھنا ہے نا کیوں جی دیکھیں نا یہ سمپل سی بات ہے آپ کو اوور ڈوئنگ سمجھ آ رہی ہے نا پتہ چل رہا ہے کہ اوور ڈو ہو گیا اس کا مطلب ہے اتنا شعور تو اللہ نے عطا کر دیا جب اتنا شعور آ گیا کہ یہ اوور ڈوئنگ ہو رہی ہے تو پلیز باز آ جاؤ ڈونٹ اوور ڈو اٹ جہاں پہ آپ کے اندر کی مطلب اندر انسان کی کیا ضمیر ہے ضمیر نے اطلاع دے دی کہ اوور ڈوئنگ ہوگی آپ کا سارا سوال جو ہے وہ اسی بات پہ مطلب ثابت کر رہا ہے اس کی سند ہے یہ کیا کہ یو ہیو دی کانشیسنیس کہ دس از اوور ڈوئنگ یو جسٹ ہیو ٹو کٹ ڈاؤن دی اوور ڈوئنگ اینڈ یو ہیو ٹو بی ماڈریٹ انڈر کٹ بھی نہیں کرنا اوور بھی نہیں کرنا کسی بھی چیز کو اوور ڈو کرنا جتنا برا ہے اتنا ہی کم کرنا بھی تو ناجائز ہے نا یعنی توازن لا تقصر فی المیزان یہ شعور پیدا ہو جانا بہت بڑی سعادت ہے یہ تمیز پیدا ہونا ہی حبل الورید ہے کہ یہ اوور ڈو ہو گیا یہ لیس ڈوئنگ ہو گیا آپ نے لیس بھی نہیں ہونے دینا اوور بھی نہیں ہونے دینا نارمل رہنا بی نارمل اور یہ انسٹرکشن کس نے کس کو دینی ہے آپ نے خود کو ہی دینی ہے کوئی نہیں بتا سکتا وٹ یو کنسیڈر کہ دس از نارمل دیٹ از نارمل کیونکہ ہینڈلنگ کس نے کرنی ہے یہ ہینڈلنگ کا پورا چیپٹر ہے کہ آپ کو پتا ہے کہ ہینڈل کرنا کیا ہے ہینڈلنگ میں اوور ڈوئنگ بھی نہیں کرنی لیسر ڈوئنگ بھی نہیں کرنی ٹھیک ہو گیا نا
جی سر
جی
ٹھیک ہو گیا تھینک یو سو مچ سر
مائی پلیزر جی جناب
السلام علیکم سر
جی وعلیکم السلام
سر میرا کوشچن کل فون میں رات کے آ رہا تھا کہ اس پینڈک ہمیں ابھی بتایا جا رہا ہے جیسے شعوری ارتقا آج کے دور میں پچھلے دور سے زیادہ ہوا ہے اور لوگوں کو زیادہ شعور آیا ہے سر ذہن اس کا کیا کہ پہلے تو دیکھیں پہلے کافی روحانیت میں لوگ آئے اب روحانیت میں لوگ کیوں نہیں آ پا رہے جبکہ
شعور پہلے سے بہت زیادہ بہتر ہوا ہے جی ہاں دیکھیں نا اب شعور مانگتا ہے لاجیکل ایکسپلینیشن
جی سر
اب شعور کی ڈیولپمنٹ یہ ہے کہ وہ کسی بات کو آنکھیں بند کر کے بلیو کرنا نہیں چاہتا اندھی تقلید نہیں کرنا چاہتا اور وہ لاجیکلی بات کو سمجھنا چاہتا ہے کیونکہ لاجک ڈیولپ ہو گئی حضرت ابراہیم نے کیا کیا قرآن کیا بتا رہا ہے کہ ہی ایکسرسائز سمپل لاجک اس کا کیا مطلب ہوا کہ یہ سمپل لاجک جو ہے وہ اگر آپ اپنی تعلیمات یا قرآن کی تعلیمات کو لاجیکلی ایکسپلین نہیں کر سکیں گے یا سمجھ نہیں سکیں گے تو ظاہر ہے شعور پنگا کرے گا کیونکہ وہ بہت توانا ہو گیا ہے जितना वो तबाना हुआ है वो उतनी ही मोटी रस्सी चाहिए उसे।
सही हो गया
ना। तो अब वो रस्सी क्योंकि दस्तयाब नहीं है, रस्सी बोसीदा है, वातस्मु बिहब्लिल्लाह जमीयन। अब वो रस्सी क्योंकि उसको हब्लिल्लाह जो है वो कमजोर है, क्यों कि लोगों के कॉन्सेप्ट क्लियर नहीं है। अब जब जू जू आपका कॉन्सेप्ट क्लियर हो रहा है, आप देखें तो आपका शगफ, आपका शौक इस तरफ बढ़ा या कम हो गया?
बढ़ा
था। तो ये इब्तदा हो गई ना, मतलब ये कि अब उस मौजूदा शऊर के मुताबिक, तभी तो ये नया सिलसिला लाना पड़ा ऊपर वालों को, जिसमें लोगों को लॉजिकल बात कहने की तमीज हो। दे वॉन्ट टू एक्सरसाइज लॉजिक, वी आर रेडी टू हेल्प देम टू यूज देयर लॉजिक। मसलन मैंने एक मिसाल अर्ज की थी, याद होगा आपको, जबकि मैं अर्ज कर रहा हूँ कि नमाज पढ़ना जो है इसको जज्बे और एहसास के साथ कैसे पढ़ेंगे, ठीक है? तो हमने कहा कि भाई इसको अदा करना ऐसे है जैसे किसी माली की मिसाल अर्ज की थी कि माली जो है उसे कहा जाए कि ये पौधे गमलों में लगा दो, ये पौधे क्यारी में लगा दो, या घास काट दो, पानी दे दो, आग नहीं जलाना वगैरह वगैरह। मालिक अगर ये माली को अहकाम दे दे और माली उसके अहकाम से अमल करने की बजाय उसके मालिक के अहकाम की तिलावत करता रहे, उसकी किरत करता रहे, उसकी तजवीद कर कर के सुनाए और इंजॉय करता रहे और खुश होता रहे कि मालिक ने मुझे ये कहा कि ये पौधे गमलों में लगा दो, ये पौधे क्यारियों में लगा दो, ये पौधे इस घास को काट देना, यहाँ ये झाड़ झंकार हटा देना, पानी दे देना, आग नहीं जलाना। वो इन अल्फाज का या अपने मालिक के अहकाम का विरुद्ध करता रहे,
जी सर।
क्या अजर देंगे आप?
जी सर।
अब देखें ये लॉजिक आपकी समझ में आ रही है। लिहाजा क्या हुआ कि अब जब आप नमाज के लिए जाए नमाज पे खड़े होते हैं तो क्या करते हैं, महसूस करने की कोशिश करते हैं कि मैं अल्लाह के सामने हाजिर हूँ। और करें फर्क पड़ गया ना, यानी वो काम जो अल्लाह ने करने का हुक्म दिया, अकीमु सला कहा है, अकीमु। तो एक और कायदा कुरान का सुन ले, जब वाओ आ जाए वो हुक्मिया जुमला हो जाता है, करो। अकीमु हाँ का मतलब कायम करो। अब ये कयाम जो है ये महसूसात के दर्जे पे जाके होगा या सिर्फ फिजिकल उठक बैठक में होगा? यानी जब आप अल्लाह के सामने हाजिर हों तो आपको महसूस हो कि मैं अल्लाह के सामने हूँ। तो ये क्या हुआ, अकीमु सलात का तर्जुमा पूरा हो गया ना, कि अल्लाह से ताल्लुक कायम रखो। ये ताल्लुक है कयाम का सबसे अच्छा तरीका क्या, दूसरे महसूस तो करो जिसकी इबादत कर रहे। हजूर अलैहिस्सलाम ने भी यही कहा कि कायना का तरह गोया तुम उसको देखते हो, वरना वो तो तुम्हें देख ही रहा है, कम से कम उसके देखने को तो महसूस करो, इसी को मर्तबा एहसान कहा गया। थैंक यू, वेलकम। जी वालेकुम अस्सलाम।
एक पोस्ट में अभी पढ़ा है मैंने अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम, ये जो किताब है ना अल्लाह के महबूब का, हजरत अजीज अलैहिस्सलाम के वाक़े ने जो refrigeration or preservation?
Hazrat Uzair.
अच्छा
नाम मुझे अजीब से पढ़ने में आया. क्या लें?
कुरान में उज़ैर नाम.
कोई बात नहीं जी.
सर मुझे इसका थोड़ा सा बताएं कि
ये बात हो रही थी लॉजिकल की. ठीक है, अब हजरत उज़ैर का किस्सा जरा रिव्यू कर लें, जेन में जरा ताजा कर लेते हैं कि वो लेटे खाना अपने पास रखा या सरहाने तले रखा और गदा साइड पे बांध दिया. जब वो उठे तो अल्लाह ने उनसे सवाल किया कितना अर्सा सोए रहे. उन्होंने कहा तकरीबन एक रात या एक दिन, जो भी टाइम बताया. अल्लाह ने कहा नहीं, तुम तो 100 साल सोए रहे. यानी उनका जहन जमानियत में पैवस्त हो गया. जमानियत में पैवस्त हो गया, उसकी वजह से गुजरने वाला टाइम उन पे नहीं गुजरा. इसको अब्बा ने रेफ्रिजरेशन से मिसाल देके बताया. रेफ्रिजरेटर में क्या होता है, मॉलिक्यूल्स की हरकत स्लो हो जाती है. इसीलिए खाने पे वक्त नहीं गुजरा और उन पे वक्त नहीं गुजरा. खाना भी ताजा रहा, वो खुद भी ताजा रहे. यानी कि जहाँ पे उनका वजूद था वो जगह पूरी की पूरी एक बबल बन गया और वो जमानियत में पैवस्त होने की वजह से उनके मॉलिक्यूल्स की हरकत स्लो डाउन हो गई. देखे ना, वरना वहाँ कोई फ्रीज तो नहीं पड़ा था ना, इन्होंने फ्रीज कर दिया गया. अब उसके बाद कहा कि गधे की तरफ देखो, तो उन्होंने देखा वहाँ पे भुरभुराई हुई हड्डियाँ पड़ी हैं. जाहिर है हड्डियाँ भी खाक बन चुकी हैं, सिर्फ निशान पड़ा है. तो क्या कहा कि देख लो इसके ऊपर से टाइम गुजरता रहा है. ठीक है, और फिर अल्लाह ने उनके सामने गधे की हड्डियाँ वापस जोड़ी, उस पे गोश्त चढ़ा, खा लाई, गधा जिंदा हो गया. क्या किया, टाइम को रिवर्स कर दिया. यानी उसके मॉलिक्यूल्स की हरकत जो हुई थी, जिसकी वजह से वो डिसइंटेग्रेट हो गया, वो सारा दोबारा जोड़ दिया. यानी उसका रिकॉर्ड बहाल कर दिया. ये कहा कुरान ने कि आपका रिकॉर्ड बहाल कर देंगे और उसको दोबारा नशर करेंगे, जब तुम्हें दोबारा जिंदा करेंगे. तो ये अल्लाह रब्बे करीम ने क्या कहा अगली बात, कि ये मैंने इसलिए किया कि तुम्हें एक निशानी बना दिया जाए. निशानी का क्या मतलब है कि लोग इस पे गौर करें, वो जमानियत को समझें, जमानियत के अमल को समझें और उसको जो उनको तसर्रुफ दिया गया है, जिस तरह से उसको मुसख़्खर कर दिया गया है, उस तस्खीर का इस्तेमाल करते हुए टाइम को लेसनेस कर दे. तहस नहस नहीं, लेसनेस. टाइम लेसनेस कहते हैं ना. यानी ये टाइम लेसनेस जो है, दिस इज अब इसका सबसे छोटा दर्जा. मिसाल ये है कि आप जब किसी चीज में दिलचस्पी लेते हैं, मतलब आप कोई मूवी देख रहे हैं, कि गेम खेल रहे हैं कंप्यूटर पे या फोन पे, तो बाज़ुकात इन्हमाम इतना बढ़ जाता है कि आपको वक्त के गुजरने का एहसास नहीं रहता. आप घंटे दो घंटे बाद कुछ तवज्जो दिलाता है तो आप कहते हो अरे कमाल हो गई, इतना वक्त गुजर गया. यानी क्या हुआ कि ज़हन ज़मानियत में पैवस्त हो गया. अब समझ आ रहा है वो वक्फा जो हम पढ़ रहे हैं लौह कलम में, कि ये टाइम असल में ये जो हमारी शौरी तर्ज़ है उनसे हटकर है. اسی لیے حضور مرشد کریم کا ایک ارشاد سن لیجئے. حضور نے بتایا فرمایا خوشی میں وقت تیز گزرتا ہے, دکھ اور پریشانی میں وقت کی رفتار سلو ہو جاتی ہے. دیکھیں نا برا وقت ہو تو وہ گزر کے نہیں دیتا. اور دوستوں کی محفل سجی ہو گھنٹہ پتہ ہی نہیں چلتا, ٹھیک ہے نا. لیکن آپ غور کریں, کسی سے آپ تعزیت کریں, دو سے تین منٹ کی کال چلتی ہے, لیکن گپے مارنی ہو خوشی ہو تو بعضوں کا گھنٹہ گھنٹہ کال چل جاتی ہے. کیا مطلب ہوا؟ یہ جو کنٹرول ہے وقت پہ, یہ آپ کے ذہن کو یہ صلاحیت عطا کی گئی ہے, وہ آپ لاشعوری طور پہ کرتے ہیں اور حیران ہوتے رہتے ہیں. لیکن اگر آپ اسی پہ کنٹرول حاصل کر کے اس کو شعوری طرزوں میں لے آئیں, قرآن یہ فرمائش کر رہا ہے کہ اسے شعوری طرزوں میں سمجھیں, یا اصحاب کہف کے واقعے میں بھی یہی ہے کہ ان کا ذہن جو ہے وہ ٹائم میں پیوست ہونے کی وجہ سے کیا ہوا, ان کے ساتھ ان کا کتا بھی زمانیت میں پیوست ہو گیا. وہ رہے تو مکانیت میں, ان کا جسم موجود رہا, لیکن آپ غور کریں کہ وہ بظاہر اپنی طرف سے ایک رات سوئیں, وہ ایک رات میں 309 سال گزر گئے. یہ بات واضح ہو گئی؟ حضرت عزیر کے یہ قصے کو اس طرح سے سمجھیں گے, حضور مرشد کریم نے کتاب محمد رسول اللہ جلد سوئم میں اس کو بڑی تفصیل سے بیان کیا ہے. جی جناب علی, اور کوئی سوال؟
السلام علیکم سر.
جی وعلیکم السلام. ضرور میں کوشش کر لیتا ہوں. دیکھیں آپ کے اندر ایک انرجی ہے, اگر آپ اس کا بے دریغ استعمال کریں گے تو کیا ہوگا؟ وہ ضائع ہوگی نا. غصہ جو ہے یہ کیا ہے؟ آپ غور کریں, جب آپ غصہ کرتے ہیں تو کیا ہوتا ہے, انرجی آپ کے اندر سے برسٹ کرتی ہے, اندر بہت توانائی پیدا ہو جاتی ہے. کسی کو ڈانٹا مارنے کے لیے جو ایکسٹرا طاقت چاہیے وہ کہاں سے آتی ہے؟
اندر انرجی.
ہاں اب غور کریں ذرا, کیا ہوتا ہے, کیا لکھا ہوا ہے سلسلے کے, وہ جو تذکرہ قلندر باب اولیاء میں سلسلے کے قواعد و ضوابط ہیں, اس میں واشگاف لکھا ہے 21واں یا 22واں وہ قاعدہ ہے کہ غصہ کرنے سے خون میں ارتعاش پیدا ہوتا ہے. اور انرجی ضائع ہوتی ہے اور اللہ تعالیٰ کو زیاں پسند نہیں ہے. آپ کو جو انرجی دی گئی ہے آپ اسے استعمال کریں, ٹھیک ہے, لیکن ضائع نہ کریں. اسراف سے بھی قرآن نے منع کیا اور بخل سے بھی منع کیا, ٹھیک ہے. انرجی کو بچا کے رکھنا اور اس سے کام نہ لینا بھی اتنا ہی بڑا جرم ہے جتنا اس کو ضائع کرنا. اب اس ضیاع کی طرف متوجہ کرنے کے لیے یا اس کی شدت کا بتانے کے لیے حضور مصری کریم نے یہ بتایا کہ جی دیکھنا, آپ ماں بچے کو 3 سال دودھ پلائے تو کتنی محنت لگی ماں کی, تب جا کے اس نے کوئی انرجی گین کی. بتایا کہ غصہ کرنے میں اتنی انرجی ضائع ہو جاتی ہے جتنی جمع کرنے میں 3 سال لگ جاتے ہیں. اب یہ بات اس لیے فرمائی تاکہ ہمیں احساس ہو اور ہم انرجی کے ضیاع کو روکنے کے لیے خود کو غصے سے باز رکھ سکیں. اب غصہ آنے کی وجہ کیا ہوتی ہے؟ کی بنیادی وجہ ہوتی ہے کبر, بڑائی کا احساس, دوسروں پہ خواہش, مطلب اقتدار کی خواہش کہ یہ میری مرضی کے مطابق کام کرے. اور کریں غصہ کب آتا ہے؟ جب آپ کی مرضی کے مطابق نہیں ہو رہا ہوتا. تو غصے کی قسموں کو چھوڑ دیں, اس کی جڑ پکڑیں, ٹھیک ہے نا. اب بیوی کا غصہ اور ماں کا غصہ اور باپ کا غصہ اور بیٹے کا غصہ, یہ قسمیں ہو گئی. قسمیں کرنے کے کئی طریقے ہیں نا, اسے چھوڑ دیں. ہر جگہ غصے کی وجہ کیا ہے؟ کہ اگلے کی مرضی کے خلاف کام ہو رہا ہے, وہ ایڈجسٹ نہیں کر پایا لہذا وہ انرجی ضائع کر رہا ہے اپنی. اب اس کا بڑا اچھا حل سمجھ لیں. حل یہ ہے کہ یا ودود ہو, پڑھ کے خود کو دم کرے. کیونکہ یا ودود ہو کا مطلب ہے اے محبت کرنے والے. جب آپ کا ذہن اللہ کی صفت محبوبیت کی طرف مڑ جائے گا, اللہ کی محبت کی طرف مڑ گیا, تو کیا ہوگا؟ آپ کے اندر محبت بھر جائے گی. جب آدمی دیکھے نا, ماں کو غصہ نہیں آتا بچوں پہ, جب تک کہ اس کی مرضی کے خلاف نہ چلا جائے, ورنہ وہ غصہ نہیں کرتی. تو یہ ممتا جو ہے, یہ محبت کا جذبہ جو ہے, یہ غصے کو ختم کر دیتا. تو اللہ کی صفت ودودیت جو ہے, یہ اس کے لیے تیر بہادر ہے. کہیں آزما کے دیکھیں, لوگ غصہ کر رہے ہیں, آپس میں لڑ رہے ہیں, آپ یا ودودو پڑھ کے ان کی طرف توجہ کر کے تو پھونک مارتے ہیں, آپ حیران رہ جائیں گے. اس کا بہترین حل یہ ہے کہ اسے بچنا ہے. اس بچنے کے لیے ظاہر ہم اللہ ہی سے مدد مانگ سکتے ہیں, اور یہ یا ودودو پڑھنا اللہ سے مدد طلب کرنا ہے. اب اس سے آگے کی بات سماعت فرما لیجیے. کاظمین الغیظ, قرآن میں ان اللہ یحب المحسنین, یعنی کہ جو غیظ کو قابو کر لیتے ہیں وہ احسان کرتے ہیں, اور ایسا احسان کرنے والوں سے اللہ پیار کرتا ہے. اگر ہم صرف یہی سوچ لیں کہ بھئی میں اللہ کا محبوب بننا چاہتا ہوں, میں چاہتا ہوں اللہ مجھ سے پیار کرے, تو آپ کو ایک چیز سے باز آنا ہے اور وہ ہے غصہ.
جی سر,
یہ میں نہیں کہہ رہا, قرآن حکیم میں اللہ رب کریم نے خود ارشاد فرمایا کہ اگر آپ نے غصے کو کنٹرول کر لیا تو گویا آپ نے احسان کیا, یعنی ایک خوبصورت کام کیا. اور اس کام کی خوبصورتی کا اجر یہ ہے کہ اللہ آپ سے پیار کرے گا. بالکل. تو اس کا حل کیا بتایا؟ देखे ना बाज लोगों में तरबियत की कमी की वजह से अपनी मनमानी करना, दूसरों पे ख्वाहिश इक्तदार की वजह से दूसरों पे तसल्लत की ख्वाहिश के तहत, और तीसरी बात है किबर, यानी खुद को बड़ा समझना, ये वजूहात बनती है गुस्से की। ठीक है, इनको सारों को कंट्रोल करना जरूरी है। यहाँ पे एक बात और सुन ले, बहुत जरूरी है वरना वो ओवरडूइंग ना हो जाए। देखिए बच्चों की तरबियत में डांट डपट और चीज है, गुस्सा और चीज है। ये बात मेरे साथ यूं हुई कि मैंने हजरत मुर्शिद करीम के बार बार ताकुब करने पर 20 साल उन्होंने मेरा ताकुब किया कि गुस्सा नहीं करें। मैंने अपना कोशिश की कंट्रोल करने की, अल्लाह ने करम किया। एक दिन मैंने हजरत मुर्शिद करीम से अर्ज की कि हजूर मैंने गुस्सा करना छोड़ दिया, लेकिन घर का सारा निजाम तलपट हो गया, दफ्तर का सारा सिस्टम बैठ गया, क्योंकि जो मैं बात कहता हूँ उन्हें पता है सिर्फ ये खामोश रहेगा, कुछ नहीं बोलेगा तो वो तो सारा गड़बड़ हो गई है। तो हजूर मुश्ते करीम ने मुझे बड़ी तीखी नजरों से देखा और कहा, आपको मैंने गुस्सा करने से मना किया है, डांट डपट से तो नहीं। मैं हैरान, फिर मैंने गौर किया कि इसमें फर्क क्या है। देखें, जब आप किसी की इस्लाह के लिए थोड़ा जोर लगाते हैं, उसको डांट के बात करते हैं, तो अगला तमीज के दायरे में रहता है। गुस्सा करना अपना खून जलाना है, वो नहीं जलाना। आप गुस्से में नहीं डांटे, गुस्से में डांट डपट नहीं होती। अगले की गलती पे डांट डपट करें। देखे ना, हम या तो इस इंतहा पे होते हैं कि बहुत गुस्सा कर रहे हैं, या बिल्कुल ही ठोस हो जाते हैं, नतीजा अगले मिस यूज करते हैं, तो उसको भी तो नहीं करने देना ना। तो बैलेंस रखना है। बैलेंस का क्या मतलब है कि आपने खून नहीं जलाना। गुस्से में क्या होता है, बंदे का ब्लड प्रेशर बढ़ जाता है, तो ब्लड प्रेशर बढ़ाए बगैर डांट डपट करनी ये हुनर है जी। वालेकुम अस्सलाम
सर, पहले तो आपका शुक्रिया कि आपने बहुत खूबसूरत किया और बहुत ही अच्छा मालूमात है।
बस किसी ने मुझसे शेयर किया, मैंने अपने ग्रुप्स में शेयर कर दिया जी। बहुत काम की बातें हैं उसमें, बहुत काम की बातें हैं,
बहुत सारी काम की बातें हैं। सर उसमें मुझे पूछना था कि मैंने लिखा है कि हम
हुमा
हम आएंगे तो नहीं हुमा हुमा पढ़ाने लिखा है कि आपने दौरान सारी मुझे बताया था कि हम आएंगे तो नहीं, आईना हमें देख रहा है, हम आईने के देखने को देख रहे हैं। इसका मतलब ये हुआ कि आईने के दिखाने में गड़बड़ और मुझसे आईना ठीक होना चाहिए। मैंने आपसे कहा था अगर आईने को तोड़ दूँ आप कहते रहते उससे फेर ले, नहीं नहीं आईना क्यों तोड़ दें, आईना टूट जाएगा तो जिंदगी दिख जाए, आईने को एक सेकेंड के साथ देखो कि तुम्हारी तस्वीर मतलब नजर सर इसकी वजह करें कि हम किस तरह देखेंगे अपनी तस्वीर।
एक लफ्ज में बताऊं, आपके कॉन्सेप्ट क्लियर होने चाहिए। देखें, हम जो कुछ देखते हैं अपने तसव्वुरात की रोशनी में देखते हैं। मिसाल, मेरे सामने सिगरेट की एक डिबिया पड़ी हूँ, आप देखें और कहें कि ये तो बड़ा बदतमीज आदमी है, ये तो सिगरेट पीते
जी।
और करें, मैं मिसाल दे रहा हूँ ना
जी।
अब हो सकता है वो किसी की रह गई हो सकता है कि मैं वाकई पीता हूँ, यही दो सूरतें हैं ना। हो सकता है उससे मेरा कोई ताल्लुक ही ना हो, सकता है कि मेरे इस्तेमाल में हो। अब दोनों सूरतों में आपको बुरा लगना क्या हुआ? आपको बुरा लगना क्या हुआ भाई? आपके कॉन्सेप्ट है ना, आपके जहन में है कि ये बुरी चीज है। अब जो इस्तेमाल कर रहा है, अगर वो इसे बुरा जानता तो वो अपने सामने क्यों रखेगा या इस्तेमाल क्यों करेगा? उसका करते फिक्र ये है कि ये जरूरी चीज है, इसमें पीला रंग होता है तो ये मैदे के अमराज के लिए है। ठीक है, दूसरा कह रहा है ये कैंसर का बायस है। वैसे सिगरेट की डिब्बियों पे आजकल लिखा होता है गैंग्रीन का बायस है। ये किसी एक जगह टिकते भी नहीं। कहने का मतलब ये है कि इसे अच्छा या बुरा किसने देखा? मैंने देखा, मैं है ना, ये जो मेरी मैं है वो इसको अच्छा देख रही है, आपकी मैं इसे बुरा देख रही है, तो ये लव मैं हुआ ना। तो अगर हमारा विजन ब्रॉड होगा तो आप कहेंगे ठीक है पढ़िए, तो मुझे क्या लेना देना
जी।
और करें मतलब ये कि इतनी सी बात की वजह से आप पूरे बंदे पे लकीर मारने के बजाय क्या कर रहे हैं? आप नजर हटा रहे हैं, यानी एक चीज को इग्नोर कर रहे हैं। अब ये जो बात हुमा ने खत में लिखी मुर्शिदे करीम को कोट करके, आईने के देखने को देखते हैं, आईना किसे कहा? रोशनी को आईना कहा है। रोशनी कहते हैं तसव्वुरात को। तो गोया हम अपने तसव्वुरात की रोशनी में देखते हैं चीजों को। मिसाल की बात है, फर्ज करे कि मैं अगर ये कंप्यूटर आज से 50 साल पहले मेरे कमरे में कंप्यूटर पड़ा होता और मैं कमरे में आता और ये मेरे लिए एक अजीब चीज होती, हाँ या नहीं? आज से 50 साल पहले ही कंप्यूटर का वजूद तो नहीं था ना,
वजूद नहीं था,
यानी मेरे तसव्वुरात में इसकी कोई शक्ल नहीं थी, तो ये मुझे कितना ऑड लगता। मैंने क्या जुमला कहा? अपने कॉन्सेप्ट्स को क्लियर करें। जितना हमारे कॉन्सेप्ट्स क्लियर होंगे उतना आईना क्लियर दिखाएगा, यानी चीजों को आप इतना वजाहत से देख सकेंगे और फिर फैसला करने में आपको सहूलत रहेगी, क्योंकि नतीजे तो आपको मिल रहे हैं फैसलों पे, जिसे आप नियत कहते हैं। ठीक है ना, जो भी फैसला आदमी करता है उसके मुताबिक ही नतीजे बनते हैं ना। तो फैसले आदमी किस तरह करता है? जाहिर है गिवन नॉलेज की रोशनी में फैसले किए जाएंगे ना। आप जज साहब के सामने एक बात रखते हैं, वो उस पर फैसला नहीं करता, वो दूसरे की भी बात सुनता है ताकि उसके नॉलेज में पूरी बात आए, फिर वो फैसला करता है कि कानून क्या कहता है, हाँ या नहीं? यही तो जुमला का है हजूर कलंदर बाबा औलिया ने, अदालत का तर्ज़े फिकर, इसी को गैर जानेदार तर्ज़े फिकर का। तो अपने कॉन्सेप्ट क्लियर करेंगे ना, तो आईना साफ होता चला जाएगा।
दूसरा
वो लिखा है कि आपने बताया था अगर नस्मा कहते किसे?
नस्मा कहते किसे?
نسمہ کہتے ہیں ذہن کو. جب آپ یہاں پہ لفظ ذہن رکھ کے سوچیں گے تو سمجھ آ جائے گی کہ ذہن میں خراشیں پڑنے سے کیا مراد ہے. یعنی کہ کسی کی کوئی بری بات آپ کو بری لگی اور اس نے آپ کے ذہن میں تاثر چھوڑ دیا, ایک اثر چھوڑ دیا, نتیجہ آپ ہر چیز کو اسی سانچے میں تولنے بیٹھ گئے, تو یہ خراش کہلائے گی. مثلا کسی نے میرے سے 10 روپے ادھار مانگے, میں نے دے دیے, اس نے واپس نہیں کیے, اب کوئی دوسرا بندہ آیا, میں اس کے ساتھ یہ خراش پڑ گئی, کیا کروں گا, دوسرے کے ساتھ تیار یہ بھی کھا جائے گا, لہذا میں ناراضی کا اظہار کروں گا. خراش کی وجہ سے, کیونکہ میری سوچوں کی سانچے میں خراش پڑ گئی نا, ایک بندے نے غلط کیا, اس کا غلط جو ہے اس کا تاثر وہ ایک خراش کی صورت میں. تو سے رونا حیا, تو سے رونا حیا تو دنیا, تم تو دنیا کی زندگی کا اثر اسی کو خراشے کہہ لیں. یعنی ذہن کو آپ نے کسی کی وجہ سے خراب نہیں ہونے دینا, یہ ہے خراشوں سے محفوظ رہنا. جی جی بالکل, آپ کریں. میں تو کتنی دفعہ کہا ہے کہ سر پہ نیلی روشنی لگائیں 1.5-2 فٹ کے فاصلے سے بلب کو. اب یہ دیکھیں کتنی معصومیت ہے اس جملے میں کہ میں نے منہ کھول کے کہا کہ میں چونکہ ہر چیز کو منہ کے ذریعے پیٹ میں لیتی ہوں تو میں روشنیاں بھی منہ کے ذریعے لے رہی ہوں. اب یہ معصومیت اور سادگی, بچپنا, کتنا خوبصورت, مطلب کتنا پیارا وہ جملہ ہے نا. مطلب یہ ہے کہ آپ نے روشنی لینی ہے اور آپ ضرور لیں, جس سے میں نے کئی دفعہ کیا ہے کہ نیلی روشنی جو ہے یہ ریپیئر کرتی ہے ڈیٹیریوریشن کی, یعنی یہ جو ہمارے برین سیلز میں ٹوٹ پھوٹ ہوئی ہوتی ہے اس کو ریپیئر کر دیتی ہے. اسی لیے نیلی شوم میں چارج کیا ہوا پانی کٹے ہوئے پہ, جلے ہوئے پہ, چوٹ پہ لگایا جاتا ہے اور ایک منٹ میں فرق پڑ جاتا ہے. تو آپ یہ ضرور کریں.
جی
اس میں کیا وضاحت کروں, یہ صاف بات تو لکھی ہے انہوں نے کہ بھی معین مقداریں ہیں اور وہ آپس میں ضرب کھاتی ہیں. یعنی جب جمع دیکھیں نا, ہم جمع کو ہی ضرب, ضرب کسے کہتے ہیں, مثلا 2 ضرب 3 یعنی 3 دفعہ 2, ضرب کا مطلب جمع ہونا.
یہاں
جی
لہروں کی
تختے اگر درست ہے اور لہروں کا ساری بات آئی لہروں پہ, ٹھیک ہے, اگر لہروں کا اجتماع توازن سے ہوگا تو آپ صحت مند کہلائیں گے. اگر کہیں کوئی لہریں زیادہ ہو جائیں گی تو بھی بیمار, کوئی لہریں کم ہو جائیں گی تو بھی غلط. تو بیلنسنگ کی بات ہم نے آج کی نشست میں شروع میں ہی بیلنسنگ کی بات ہوئی کہ توازن کے ساتھ چلنا ہے. یہی بات انہوں نے مجھ سے کری ہے, اپنی بیٹی کو سمجھائی. اب یہ خط کیوں شائع کیا گیا, حضور مرشد کریم کا اس کے پیچھے مقصد یہ ہے کہ جو باتیں وہ اپنی سلبی اولاد کو کہہ رہے ہیں وہی باتیں وہ اپنی روحانی اولاد کو بھی کہہ رہے ہیں, اور انہوں نے بتایا کہ ان کی بیٹی کو بھی یہی پرابلمز ہیں, انہوں نے اپنی بیٹی کو جو کچھ کہا اور بیٹی نے آگے ریکارڈ کر کے حضور مرشد کریم کا شکریہ ادا کیا کہ جی آپ کی باتوں کی وجہ سے مجھے یہ فائدے ہوئے. تو اسی طرح ہمیں ان کی باتوں سے استفادہ حاصل کرنے کے لیے کیا کرنا ہے, جو کچھ مرشد کریم کہہ رہے ہیں اس پہ عمل کرنا ہے نا. اب جب حضور مرشد کریم ہم سے چاہ رہے ہیں کہ ہم اپنے آئینہ ٹھیک رکھیں, اس میں خراشے نہ پڑنے دیں اور نیلی روشنی کا استعمال کریں تو کیا حرج ہے کریں. اللہ چاہے گا باقی بھی انشاءاللہ فائدے ہوں گے. لیکن نا جب آپ مرشد کی بات کو تسلیم کرتے ہیں اس پہ عمل کرتے ہیں تو کس کا بھلا کر رہے ہیں. پر ہم کیسے بے وقوف ہیں کہ لوگوں کی باتوں پہ تو چلتے ہیں مرشد کی بات پہ نہیں چلتے, اپنا بھلا نہیں کرتے. زیادہ ہی سخت ہوگی بات, معافی چاہتا ہوں, لیکن حقیقت یہی ہے کہ ہمیں دیکھیں نا جیسے باپ کی بات سمجھنی چاہیے ویسے ہی مرشد کریم کی بات کو سمجھ کے اس پہ عمل نہیں کریں گے تو کیا فائدہ. میں سمجھ گیا جان جی نیلی روشنی کا فائدہ ہے, سمجھ آ گئی, اب میں استعمال نہ کروں تو کیا فائدہ ہوا. لیکن اب دیکھیں نا جیسے اب حضور مرشد کریم نے کہا کہ سانس آہستہ لو, قرآن نے بھی کہا ٹھیک ہے, یا تو ہن نفس مطمئنہ, کس نے کہا؟ قرآن نے کہا نا,
قرآن نے کہا.
لیکن ہمیں آج تک سانس ہی پورا لینا نہ آیا, تو کس کا نقصان کیا ہم نے؟
اپنا.
تو ہم کیسی مخلوق ہیں کہ ہمیں اپنے فائدے نقصان, ویسے ہم بڑے علم نافع کے پیچھے پھرتے ہیں علم نافع یہ کس طرح ہے نا, نفع دینے والا علم. او بھائی نفع دینے والا ہر علم نفع دیتا ہے بشرطے آپ عمل تو کریں.
عمل کریں,
اگر عمل ہی نہیں ہوا تو کاہے کا نافع ہو گیا بھائی. ٹھیک ہو گیا
جی سر,
چلو خوش رہیں گے جی. اور کوئی سوال؟
چلو
ہو گئے, تو خوش رہیے, اللہ خوش رکھے, تھینک یو.